नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np/ विश्वभरिकै साथ प्रसारण भइरहेको प्रत्येक महिनाको 17 गते बिहान प्रसारण हुने शिवशताक्षी खबरमा यहाँहरूलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता पुष्प बराल। हामी यो कार्यक्रम शिवशताक्षी नगरपालिकासँगको सहकारीमा प्रसारण गर्ने गर्दछौँ र शिवशताक्षी नगरपालिकामा त्यहाँका जनताहरूको अपेक्षा र जनताको अपेक्षालाई जनप्रतिनिधि र सम्बन्धित निकायले कसरी सम्बोधन गरिरहनु भएको छ भन्ने विषय उठान गर्दछौँ। आज पनि हामीले शिवशताक्षी नगरपालिका अन्तर्गत रहेर त्यहाँका जनप्रतिनिधिसँग कुराकानी गर्न गइरहेका छौँ। विशेषत नगरपालिका स्थापित भइसकेपछि, पालिकाहरू स्थापित भइसकेपछि जनताका अपेक्षाहरू केही हदसम्म सम्बोधन हुँदै गएको अवस्था छ। शिवशताक्षी नगरपालिकामा विशेषत कृषि र पर्यटन नै त्यहाँको समृद्धिको आधार हो भनेर जनप्रतिनिधिहरूले त्यही अनुसार विकास निर्माणका कामहरूलाई पनि योजनाबद्ध अगाडि बढाइरहेको अवस्था छ। अझै पनि धेरै गर्नुपर्ने अवस्था छ। शिवशताक्षी नगरपालिकाको भौगोलिक अवस्था पनि अत्यन्तै जटिल प्रकारकै छ। नदी नै नदीले घेरिएको नगरपालिकाको रूपमा पनि शिवशताक्षीलाई निर्णय गरिन्छ। आज हामीले शिवशताक्षी नगरपालिका वडा नम्बर 3 चाहिँ के कसरी आफ्ना योजनाहरू अगाडि बढाइरहेको छ, त्यहाँका सम्भावनाहरूलाई कतिको उजागर गरेको छ र त्यहाँका चुनौतीहरूलाई सामना गरेर जनप्रतिनिधिहरूले कसरी विकास निर्माणका योजनाहरू अगाडि बढाइरहनु भएको छ भन्ने विषयमा कुराकानी गर्न यतिखेर वडा नम्बर 3 वडा अध्यक्ष भास्कर नेउपाने हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। भास्कर सर, यहाँलाई स्वागत छ रेडियो भिजनमा। तपाईँहरू जनताले ठुलो अपेक्षा गरेका जनप्रतिनिधिमा पर्नुहुन्छ। अघिल्लो कार्यकालका जनप्रतिनिधिहरूले केही सुरुवात गर्नुभएको थियो, विकास निर्माणको सुरुवात गर्नुभएको थियो र ती सुरु भएका विकास निर्माणका कुरो कामहरूलाई केही हदसम्म पुरा गर्न तपाईँहरूको जिम्मेवारी थियो। अहिले विशेष गरेर वडा नम्बर 3 के कस्ता योजनाहरू तपाईँहरूले अगाडि सार्नु भएको छ र ती योजनाहरूको अवस्था के कहाँ पुग्यो, जनताको अपेक्षा अनुसार तपाईँहरू के गर्दै हुनुहुन्छ, अलिकति बताइदिनुहोस् न।
धन्यवाद हजुर। यो हाम्रो जुन 74 सालमा स्थानीय तह भयो, 74 सालमा रहेको स्थानीय तहदेखि यता आउँदा हामीहरूले 79 आउँदा नै अगाडि नै हामीहरूले यो टङ रोड, रिङ रोड हजुरले अघि भनिसक्नुभयो, यी चाहिँ सम्पन्न गरिसक्नुपर्ने थियो। ती सम्पन्न अहिले पनि सकिएका छैनन्। अहिले पनि नसकेको कारण, यो मेन विशेष कारण चाहिँ मैले के भन्छु भने, मेरो चाहिँ धारणा, अहिले मैले पनि 2 क्रस गरेर गइसकेको धारणा र के रहेछ भने, यहाँभित्र वार्डमा हामीहरूले वार्डवासीहरूलाई र जन स्थानीय जनताहरूसँग जनगुनासोको कारण चाहिँ के हो, हामीहरूले वार्डबाट नगरमा लागेका योजनाहरू, नगरले नै ठेक्का लागेका योजनाहरू र तपाईँले यी योजनाहरू चाहिँ सहरी विकास मन्त्रालयबाट आए भने आएका योजना अत्याधिक धेर काम भएर जान्छन्, अत्याधिक धेर भएर काम जान्छन्। त्यही योजना चाहिँ तपाईँको नगरबाट हामीले ठेक्का लगायौँ भने नगरबाट लागेको काम चाहिँ जनताहरूप्रति विश्वास देखिने काम देखिएको छैन अहिलेसम्म। मैले हिजो पनि हाम्रो उपमेयर, हाम्रो टङ रोडको, अहिले रिङ रोडको हाम्रो एउटा ठेक्का लागेको थियो, हाम्रोबाट 4 जोड्ने, मैले त्यहाँ इन्जिनियर साहबहरूलाई, हाम्रो उपमेयर हामी सँगै थियौँ अनि प्रमुख प्रशासकीय अधिकृत पनि हुनुहुन्थ्यो, मैले उहाँसँग भने यो चाहिँ काम जुन सहरी विकासबाट ठेक्का लागेर आएको काम, यहाँका इन्जिनियरहरूले काम गरेको काम सबै सन्तोषजनक छ, हाम्रो स्थानीय यहीँको इन्जिनियरहरूले नगरबाट काम गरेको काममा चाहिँ किन गुनासो हुने काम हुन्छ, किन जनताबाट गुनासो हुन्छ, काम देखिए भन्दा धेर काम देखिँदैन भनेर हामीहरूले कुरा राख्यौँ। अब कामको हिसाबमा, देखिएको हिसाबमा काम पनि धेरै कम्ती भएको छ।
किन किन यो ठेकेदारको लापरवाही हो या नगरको चाहिँ प्राविधिक समस्या हो, के लाग्छ तपाईँलाई?
यो त मलाई त प्राविधिक समस्या जस्तो लाग्छ।
किन यो समयमा बजेट निकासा नहुनु या अन्य कारण के छ यसको? यसको बारेमा तपाईँ त कार्यपालिका सदस्य पनि हुन्छ, तपाईँले आफ्नो वडामा बनिरहेको रिङ रोडको बढी चासो पनि दिनुपर्नेछ, तपाईँले कार्यपालिकामा यी आवाजहरू पनि उठाउनुपर्ने हुन्छ। कि किन यो प्राविधिक समस्या हुन्छ, कि त यसको कारण चाहिँ तपाईँहरूले के पाउनु भएको छ?
हजुर, म प्रत्यक्ष उसमा छु, लाइफमा छु है, म प्रत्यक्ष लाइफमा हुँदाहुँदै मैले यो कार्यपालिकामा यी कुरा उठाएर नउठाउनुको कुनै अर्थ छैन। हेर्नुहोस्, कुनै अर्थ छैन। हामीहरूले जबसम्म मिडियाहरू, एकदम अरू मिडियाहरू प्रत्यक्ष आएर काम गरेसम्म निगरानी गर्छ भने र यसरी नै प्रत्यक्ष हुन्छ भने भोलि अलिकति सुध्रेर जान्छ नभए सुधार हुन्छ भन्ने यहाँ मात्रै लेखेर मैले भनेको छु। मैले यहाँ हाम्रो 3 नम्बरमा आएर हजुरहरूकै मिडिया मार्फत तपाईँहरू 3 नम्बरमा आएको कामहरू हाम्रो गठबन्धनहरू हामीहरूले सङ्घले गरेको कामहरू त्यस्तै हाम्रो शहरी विकासबाट भएको कामहरू छन् यी हेरिदिनुहोस् र त्यही बराबरको ठेक्काको काम नगरबाट लागेको काममा हामीहरूलाई नै चित्त बुझ्ने अवस्था देख्दिन नगरबाट लागेको काममा हामीहरूलाई नै चित्त बुझ्ने अवस्था देखिँदैन।
जस्तै नि अब यहाँ जनता तपाईँहरूको आन्तरिक कुराहरू होला दलगत कुराहरू होला होइन जस्तै नेपाली काङ्ग्रेसले जितेको ठाउँमा एमालेले चाहिँ व्यवस्था गर्ने भन्ने त यो जनताले त पक्कै पनि यो अपेक्षा गरेका छैनन्। जनताले भनेको विकास निर्माणको कामहरू जुन समानुपातिक रूपमा हुनुपर्ने हो त्यो हुनुपर्छ भन्ने जनताको अपेक्षा हो। तपाईँहरू किन जनतासँग जानु भएको छैन त? जनताहरूले त ती आवाजहरू उठाउँछन् तपाईँहरूसँग ल्याउँछन्।
यही गलत हो नि त। हामी नेपाली काङ्ग्रेस र नेपाल एमाले र माओवादी भन्दा भन्दैको हामी त्यो भन्दा यो स्थानीय तहमा मलाई चाहिँ लाग्छ यो दलबाट आउनु नै हुने रहेनछ। सबै भनेको दल धैतबाट आउने मैले स्वतन्त्र आउनुपर्छ भन्न खोजेको होइन। के हो भने दलभन्दा स्थानीय तहमा आइसकेपछि निर्वाचित भएर आइसकेपछि दलभन्दा फरक हुनुहुन्छ। हामी सबैको साझा मान्छे है त्यो सबैको साझा हुनुपर्छ। हामीले साझा हुन सिक्नुपर्छ। राजनीति यसमा चढाउनु हुँदैन। त्यो चढाइन्छ राजनीति राखेर हिँड्छ भने अब अहिलेको जनताहरूले अब आउने चुनावमा धेरै दण्डित गर्नुहुन्छ हामीहरूलाई।
जस्तै अब अहिले अहिले तपाईँले रिङ रोडको कुरा गर्नुभयो। रिङ रोडको काम चाहिँ 3 नम्बर वडामा ढिला भयो सुस्त गतिमा मात्रै काम भइरहेको छ भन्ने कुरा उठाउनु
ढिला भएको छैन। ढिला भएको छ मैले कुनै भनेको छुइनँ। ढिला भएको छैन काम काम ठिक छ शुद्ध छ। तर हाम्रो काम चाहिँ नगरबाट लागेका ठेक्का त्यति चाहिँ हो। मैले यो चाहिँ भन्न खोजेँ नगरबाट इस्टिमेट भएर लागेका ठेक्का र तपाईँको सहरी विकास मन्त्रालयका इन्जिनियरहरूले ठेक्का लागेको त्यहाँबाट लागेको इस्टिमेट भएर आएको काम सहरी विकास मन्त्रालयबाट मानिलिउँ 50 लाखको काम भएर आयो ठेक्का लाएर इस्टिमेट भएर आयो त्यहाँ काम धेर हुने
समयमै सम्पन्न हुने
होइन। सम्पन्न त लगभग सम्पन्न उस्तै उस्तै हुन्छ। सम्पन्नमा कुनै गुनासो छैन। सहरी विकासबाट 50 लाखको ठेक्का लगाएर आएको काम त्यहाँको थिङनेस त्यहाँको
गुणस्तरीय हुने
हुने
र नगरका कामहरूको चाहिँ कमर्सल हुने भन्ने कुरा उठाउनु भयो। ठिक छ यो कुरा
50 लाखको काम भएर आयो भने त्यसलाई चाहिँ एकदम गुणस्तरहीन हुने यो के हो? यो यहाँको इन्जिनियरको यहाँको प्राविधिकहरूको समस्या हो क्या?
ठिक छ। अब तपाईँहरूको अर्को समस्या त्यहाँका जनताहरूले वर्षौँदेखि भोग्दै आएको चाहिँ कमल खोलाको तटबन्धनको कुरा उठाइराख्नु भएको छ। कमल खोलाको तटबन्धनको लागि चाहिँ के गर्दै हुन्छ
सर? यो कमल खोलो हाम्रो सबैभन्दा म हजुर भन्दैछु हाम्रो 3 नम्बरको भूभाग चाहिँ चाडा खोलाले घेरिएको त्यसको सबभन्दा ठुलो समस्या कमल खोला। मैले हिजो भनेको पनि थिएँ मैले प्रत्येक पटक कार्यपालिका बैठकमा यो कमल खोलाको विषयमा एक दिन कुरो नराखेको दिन हुँदैन। अन्तिममा पनि मैले कुरा राखेको हुन्छु। कमल खोलोले चाहिँ अब बर्खा याम आएपछि त्यहाँका लगभग 60-70 घर जतिलाई चाहिँ जहिले विस्थापित हुँदै हुनुहुन्छ। हामीहरूले यसपालि मैले नेपाल सरकारका सङ्घीय जलस्रोत तथा ऊर्जा मन्त्री दीपक खड्कासँग म आजभन्दा 4 दिन अगाडि घर उहाँसँग बसेर पनि भने यस्तो यस्तो समस्या छ भन्यो। त्यहाँनिर अलिकति बजेट ल्याउन मैले नगरपालिकामा कार्यपालिकामा जहिले कुरो उठाउँदै पनि त्यो हामीहरूको स्रोत नभएर त्यहाँ अलिकति यो पैसा राख्न ल्याउन सकिएन। यसो बाँसका पाइलिङहरूले नगरको पैसा पनि नभएको कारणले पाइलिङ साइलिङ गरियो। यतिपल्ट भन्दा त्यहाँ मैले भन्नै पर्ने हुन्छ यो उसमा हजुरहरूलाई। त्यहाँबाट कुरा उठाउँदै गर्दा मैले उहाँ गएपछि पैसा कति आयो भन्नुहुन्छ भने अहिले त्यहाँनिर लगभग 1.5 किलोमिटर 150 मिटर 150 मिटर चाहिँ त्यो जनताको तटबन्धनद्वारा त्यहाँ हाम्रो सामान्य दीपक खड्का मन्त्रीज्यूको र यहाँका कुनै राजनीतिक दलका व्यक्तिहरूले मैले प्रश्न भन्नुपर्ने हुन्छ मिडियाबाट। मैले धेरै उहाँसँग कुरा राखेँ। हाम्रो नेपाली काङ्ग्रेसका जिल्ला सभापति देवमान थेवेलाई उहाँ मार्फत अलिकति पैसा त्यहाँ आएको छ। त्यहाँ आइसकेर अहिले काम त्यहाँ हामीहरूले आजै अहिले अहिले हजुर यो फोन आइरहेको छ। अहिले फोन आउँदा पनि हामी त्यहाँ उपभोक्ता समिति बनाउन गइरहेका छौँ। त्यहाँ ठेक्का लागि 150 मिटरको ठेक्का लागि सकेको छ। अहिले त्यहाँ काम चाहिँ भएर प्लस फेरि यो सँगसँगै उहाँले म कतैबाट फेरि योजना के अरे रकम सुनिश्चित गराउँछु, अरू 100 मिटरसम्म रकम सुनिश्चित गराउँछु भन्नुभएको छ, त्यहाँ काम सुरु हुँदैछ हजुर।
जस्तै अहिले त जनताको टर्बन्डनको कुरा गर्नुभयो होइन, त्यो काम अन्तर्गत पनि बजेट आउने गर्छ। अहिले चाहिँ सङ्घीय सांसद एलपी सावाको क्षेत्र पनि हो, अहिले प्रदेशका मन्त्रीहरू पनि धेरैजना झापाली पनि हुनुहुन्छ, मुख्यमन्त्री पनि झापाकै हुनुहुन्छ। प्रदेशले चाहिँ तटबन्धनलाई कसरी हेरेको छ? प्रोजेक्ट प्रदेशबाट आउने बजेटहरू चाहिँ तटबन्धन लगायतका ठाउँमा अहिले उपभोग भएको छ कि छैन? सङ्घीय सांसदहरूले के गर्दै हुनुहुन्छ त त्यो क्षेत्रलाई?
म अस्ति 12 गते म सिंहदरबार गएको थिएँ हजुर। 12 गते सिंहदरबार जाँदा हाम्रो भौतिक तथा पूर्वाधार मन्त्री हाम्रो देवेन्द्र दाल उहाँ पनि झापाकै देखियो, अनि झापाकै देखेँ, उहाँसँग बसेँ, मेरो साथी हुनुहुँदो रहेछ उहाँको के अरे हाम्रो सल्लाहकार, उहाँको स्वकीय सचिव बासु के अरे हाम्रो गोपाल झापाली उहाँसँग साथी, उहाँसँग लगेर पनि मैले 2-3 वटा योजना यस्तो यस्तो समस्या छ झापाका, हामी त झापाका सबै झापाका मन्त्रीहरू तपाईँ हाम्रो सङ्घीय केन्द्रीय सरकारका सबै मान्छेहरू चाहिँ हाम्रो झापाकै देखियो, प्रधानमन्त्रीदेखि लिएर बौद्धिक मन्त्री तपाईँका अरू धेरै मन्त्रालयहरू यता झापाकै देखिए, अनि उहाँसँग गएर गएँ म 2-3 वटा योजनाहरू हाम्रो 28 2-3 वटा योजनाहरू म समावेश गर्छु, जसरी पनि हाल्छु भन्ने उहाँले वचन दिनुभएको छ, उहाँसँग गइयो। त्यस्तै ऊर्जा मन्त्री दीपक खड्कासँग पनि गयौँ, अनि छापा क्षेत्र नम्बर 4 का सांसद माननीय एलपी सावल लिम्बु उहाँसँगको म संसद भवन चलिरहेको थियो, मैले उहाँलाई टाइम मागेँ, उहाँलाई गएँ, रोही कोराई गरेँ, हजुरको कतिवटा वार्ड छन् भन्दा 28 वटा भन्नुभयो, 28 वटामा सबभन्दा पिछडिएको वार्ड हाम्रो माननीय ज्यूले भन्नुभयो 3 नम्बरै हो, अहिलेसम्म हेरिएको छैन, अब मैले हेर्नुपर्ने 3 नम्बर वार्डलाई म हेर्छु, अब चाहिँ पहिलाको जस्तो हुँदैन, अब अलिक हेर्छु भनेर उहाँले हामीलाई विश्वास त गराउनु भएको छ।
अब अलिकति प्रसङ्ग बदल्छु, अब विशेष गरेर तपाईँहरूको 3 नम्बर वार्ड कृषिमा सम्भावना बोकेको वार्ड हो होइन, यो कृषि क्षेत्रलाई चाहिँ आधुनिक अलिकति व्यावसायिक बनाउनका लागि चाहिँ के गर्दै हुनुहुन्छ, के योजना अगाडि बढाउनु भएको छ?
अब यो कृषिलाई आधुनिक गर्नको लागि अब अहिलेको आधुनिक युगमा भन्नै पर्छ हामीहरूको वार्डमा आएको सिलिङ बजेट पनि अब थोरै हेर्नु है सीमित, कति 60 लाख आएको हो, 60 लाखमा हामीहरूले तपाईँको यता निर्माणतिर र यता स्वच्छता अनुदानतिर गर्दा रकम निकै कमी भएको हुन जान्छ, अनि हामीहरूले अब कृषिमा योग्य जमिन हो, अहिले यहाँ आएका हामीहरूले गर्नुपर्ने उहाँले खासै मैले भन्ने मैले यहाँ भनेको हुन्छु मैले गरेँ मैले धेरै गरेको छु कृषितिर भनेर भन्ने कुरा होइन, खासै एउटा मलसम्म ल्याएर हामीहरूले दिन सकेका छैनौँ हेर्नुहोस् है, प्रत्यक्ष मलसम्म अहिले गएर चाहिँ डिलरमा गएर 2 डिलर छन् अहिले, मलसम्म हामीहरूले उपलब्ध गराउन सकेको छैन। अब त्यहाँनिर भनेको कृषिमा हामीहरूले दक्ष प्राविधिकहरू नगरबाट हामीहरूले ल्याएर चलाउन पनि सकिएको छैन।
किन यस्तो हुन्छ सर, किन यो जस्तै नारा त अत्यन्तै राम्रा नाराहरू लगाइरहेका हुन्छन् होइन, कुराहरू धेरै सुनिन्छन्, अहिले पनि तपाईँहरू चाहिँ मल बिउ पनि उपलब्ध गराएको छैन, सिँचाइको पनि प्रयास गरेको छैन भन्नुहुन्छ, तपाईँहरूले गर्नु चाहिँ के भयो त?
होइन म यही भन्दैछु त, गर्न सकेको थियो भने म गर्न सकिएकै हो कुरा भन्थ्यौँ, यो के थाहा भन्नुहुन्छ भने जबसम्म हाम्रा किसानहरू आमा बुवाहरू चाहिँ यो कृषिमा आबद्ध हुनुहुन्छ, काम गर्न सकिएको छैन, यो यहाँको मात्रै समस्या देखिएन, 3 नम्बरको यसको 3 को मात्रै समस्या देखिएन, अहिले मल र बिउ अहिलेसम्म हामीहरूले
सहज ढङ्गले उपलब्ध गराउन सकेका छैन, जस्तै यो अहिले बर्खामा उत्पादन हुने धानलाई डायर मेसिनका कुराहरू हामीले सुन्ने गर्छौँ होइन, धान सुकाएर चाहिँ राम्रो मूल्यमा बिक्री गर्ने कुराहरू सुन्छौँ, यी कुराहरू चाहिँ कहाँ पुगे, के हुँदैछन्?
हो यो डायर मेसिन हाम्रो नगरले पनि नगरले 1 करोड रुपियाँ अनुदानमा दिएर संसदीय अधिकारीलाई 7 नम्बरको वार्डमा हामीहरूले 3 वर्ष अगाडि नै त्यहाँ एउटा मिसिन हामीहरूले उपलब्ध गराएको छौँ। त्यस्तै प्राविधिक कारणले हो म गएको थिएँ उहाँसँग गएर म त्यही ड्राइभ मिसिनको समितिमा त्यहाँको चाहिँ अनुगमन समितिमा थिएँ, त्यहाँ गएको थिएँ। किन यो ड्रायल मिसिन यत्रो वर्ष भयो तपाईँहरूले किन चाहिँ चलाउन सक्नु भएन, यो बर्खायाममा किसानहरूले यत्रो महँगो बिउ ल्याएर धान रोप्नुहुन्छ, कस्ट यत्रो महँगो पर्छ, पछाडि यो यत्रो नगरको पनि योजना परिसकेको छ, 1 करोड जति नगरले हालिसकेको छ, किन यो ढिलो भयो भनेर यहाँ कुरा गरियो। कुरा गर्दा जुन ड्रायल मिसिन खरिद गर्नुपर्ने थियो त्यो ड्रायर मिसिन खरिद गर्नु भने समथिङ त्यो माननीयको ड्रायर मिसिन माननीय कम्पनीको ड्रायर मिसिन खरिद गर्नुपर्ने थियो, त्यो मिसिन आएन, अर्कै मिसिन आयो भनेर चाहिँ जुन अनुदान पाउने भएको उहाँको मान्छेले कुरा राख्नुभयो। अनि तपाईँहरूले यो कुरो भएन भनेर किन नगरपालिकामा कुरो पुर्याउनु भएन भनेर हामीहरूले कुरा गऱ्यौँ। नगरपालिकामा मैले पटक पटक यो कुरा पुऱ्याएँ भन्नुभयो। त्यहाँदेखि हामी नगरको इन्जिनियरसँग बस्यौँ, नगरको इन्जिनियरसँग बसेर त्यहाँको तपाईँको त्यो हरित बिक्री समितिसँग कुरा गऱ्यौँ, गएर के हो त यो कुरा यस्तो यस्तो भएको छ भन्ने हो। र अलिकति मलाई त्यो चाहिँ अब इन्जिनियरहरूसँग वा खरिद बिक्री समितिसँग गएर कुरा गर्दा सबै डकुमेन्ट ठिक छ, यो ड्रायर मिसिन चाहिँ अलिकति त्यो अनुदान दिएको मान्छेले ब्याङ्कबाट रकम निकाल्न नसकेर अलिक ढिलो भएको हो भन्ने हाम्रो त्यो खरिद बिक्री समितिले कुरा गर्नुभयो। त्यो चाहिँ हाम्रो नगरमा धमाधम पनि रहेछ।
अब
यही आर्थिक वर्षमा यही अब बर्खे धानलाई चाहिँ उहाँले भन्नुभएको छ, यही बर्खे धानमा चाहिँ हामीहरूले यहाँका जनताहरूलाई त्यो ड्रायर मिसिनबाट सुकाएर हामी धान दिन सक्छौँ भन्ने गर्नुभएको छ।
अब यी ग्रामीण इलाका ग्रामीण क्षेत्रका बजारहरू छन्, जस्तै तपाईँको क्षेत्रमा पनि पाराबारी बजार पर्छ होइन, यी बजारहरूलाई व्यवस्थित गर्ने चाहिँ तपाईँहरूले के गर्नुभयो? त्यहाँका बजारहरूलाई चाहिँ व्यवस्थित गरेर स्थानीय उत्पादनहरूलाई सहज रूपमा बिक्री वितरण गर्ने स्थानका रूपमा कसरी चिनाउन के गर्दै हुनुहुन्छ?
बजार हाम्रो यो 3 नम्बरमा पर्ने भनेको एउटा 3 नम्बरको वार्डमा पर्ने भनेको एउटा बजार छ, त्यो पाराबारी बजार हो। यसपालि नगरको योजनाबाट त्यहाँ नगरका योजनाबाट हामीहरूले इन्टरलक बजारलाई सम्पूर्ण इन्टरलक विस्तार गऱ्यौँ। हामी आउनुभन्दा अगाडिको बाट सङ्घीय केन्द्र प्रदेशबाट प्रदेश माननीय हाम्रो झलक्सिंह दर्लामी उहाँ मन्त्री भएको बेला त्यहाँनिर टहराहरू निर्माण गऱ्यौँ, पछाडि गोसलाइनमा पनि अहिले सम्पूर्ण इन्टरलक लागिसकेको छ। अब यसपालि सङ्घीय सरकारमा गएर हामीहरूले के लिएर गएछौँ भने यसपालिको बजेटमा त्यो ढल चाहिँ हामीहरूले अलिकति पाराबारी बजार उत्तरदेखि खोलासम्मको लागि हामीहरूले ढलको व्यवस्थाको लागि माघको लागि केन्द्र गर्दा छौँ।
अब शिक्षा र स्वास्थ्यको विषयमा कुरा उठाउन, जस्तै अहिले पनि त्यहाँका मान्छेहरूले चाहिँ स्वास्थ्य सेवा लिनु पर्यो भने कि त दमक पुग्नुपर्ने अवस्था कि वीरतामोडतिर आइपुग्नु आउनुपर्ने अलिक जटिल समस्या भयो भने, अहिले नगरले पनि नगर अस्पतालको कुरा उठायो, सञ्चालन हुन सकिरहेको छैन, 7 नम्बर वडामा पर्छ होला सायद त्यो, के छ यो स्वास्थ्यमा अलिक सुधार गर्ने, त्यहाँका नागरिकहरूलाई नगरभित्रै सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउनतर्फ चाहिँ तपाईँहरूको भूमिका के हुँदैछ?
यो हाम्रो नगर स्तरीय चाहिँ हाम्रो स्वास्थ्य हस्पिटल सिगगन्जमा हाम्रो बन्दैछ, यो 6 नम्बर उसमा छ, बन्दैछ, त्यो बनिरहेको छ। राज्यको र नगरको सबैभन्दा धेरै नगरले पनि धेरै चाहिँ सोचेको, धेरै चाहिँ उसलाई पनि चाहिँ नगर हाम्रो नगर प्रमुखदेखि लिएर सम्पूर्ण जनप्रतिनिधिलाई पनि यहाँका हाम्रा नागरिकहरूलाई शिक्षा र स्वास्थ्यको लागि चाहिँ धेरै लगानी नगरको पनि पसेको छ, जुन विकास हुन सकेको छैन। यो विकास नहुनुको कारण मेन कारण भनेको चाहिँ स्वास्थ्यतर्फमै आएको हाम्रो केन्द्रीय बजेटलाई पनि ठुलो रकम हामीले स्वास्थ्यमा खर्च गरेका छौँ, त्यहाँ बनिरहेको छ। अब हाम्रो अवस्था हामीहरूको के छ भन्नुहुन्छ भने सानातिना हुँदा घाउचोट हुँदा अहिले प्रत्येक आधारभूत स्वास्थ्य केन्द्र चाहिँ प्रत्येक वार्डहरूमा छन्। हामीहरूको उहाँहरूको जनताहरूको पनि के छ भने हस्पिटल जाने बेला त्यो आधारभूत स्वास्थ्य चौकीमा दक्ष हाम्रा डक्टरहरू हुनुहुन्छ, जहाँ कि हामीले सामान्य क्लिनिक राखेका भन्दा उहाँहरू निकै विज्ञहरू त्यहाँ भिडेर आउनुभएको हुन्छ, त्यस्तै हुनुहुन्छ। हामीलाई चाहिँ जनताहरूलाई चाहिँ के छ भने म नै त्यो हस्पिटलमा जानुभन्दा पहिला यहीँ क्लिनिकमा गरेर किनौँ न भन्ने एउटा हामीसँग अझै त्यो परिवर्तन आइसकेको छैन। त्यस्तो छ स्वास्थ्यमा चाहिँ। शिक्षामा भन्नुहुन्छ भने शिक्षामा हाम्रा तिनवटा सामुदायिक विद्यालयहरू छन्, तिनवटा सामुदायिक विद्यालयहरू छन् र प्राइभेट विद्यालयहरू पनि तिनवटा छन्। एउटा मावि स्तरको र विद्यालय छ, एउटा आधारभूत र एउटा निमावी विद्यालयहरू छन्। यसपालि हामीहरूले शिक्षामा अब नगरले तरिकाले गरेको छ, वडाले आएका
के गर्नु भएको छ क्या शिक्षामा, जस्तै गुणस्तरीय शिक्षाका लागि, प्राविधिक शिक्षाका लागि होइन? अब त तपाईँहरूले परम्परागत शिक्षाले मात्रै त पुग्दैन, युवाहरू विदेशी रहेका छन्, अब उनीहरूलाई दक्ष र प्राविधिक शिक्षा दिन जरुरी पनि छ सर, होइन? तपाईँको योगदान चाहिँ के छ त, जस्तै प्राविधिक विद्यालय बनाउनका लागि तपाईँले कहाँ कहाँ पहल गर्नुभयो, माग तपाईँको कुराहरू सुनवाई भएको छ कि छैन, के छ अवस्था?
यो हाम्रा प्राविधिक शिक्षाको लागि हामीहरूले अहिले भर्खर हाम्रो केन्द्रीय शिक्षालयमा गएर हामीहरूको चाहिँ सबैभन्दा भित्री दुर्गम एकदम भित्री भागमा विद्यालय भएको कारणले र प्लस त्यो सँगै अनि त्यहाँका बच्चाहरू, त्यहाँका हाम्रा आमा बुबाहरू, त्यहाँका अभिभावकहरूलाई आफ्ना बच्चाहरूको चाहिँ भविष्य, हाम्रो यो यहाँ तल्लो भेगमा पढाएका बच्चाहरूले चाहिँ पढाइ हुँदैन, पढ्नको लागि चाहिँ हामीहरूले कि दमक कि जेतामोट कि इटहरी लानैपर्छ भन्ने एउटा उहाँहरूको एउटा भावना छ, त्यसलाई चिर्दै हामीहरूले भर्खर सरलाई म अवगत गराउन चाहन्छु, भर्खर गएर हामीहरूले जिल्ला शिक्षा केन्द्रीय शिक्षक कार्यालयमा गएर, काठमाडौँमा गएर यस्तो यस्तो समस्या छ हामीहरूलाई, त्यहाँनिर चाहिँ अहिले एउटा अब आधुनिक शिक्षामा जुन अहिले दक्ष सरहरू आउनुभएको छ, उहाँहरूलाई आधुनिक शिक्षाका लागि केही रकम हामीहरूले केन्द्रबाट मागेका छौँ। त्यसमा चाहिँ हामी बसेर यहाँका बुद्धिजीवी
भनेपछि यसपालिको शैक्षिक सत्रदेखि प्राविधिक शिक्षाको पठन पाठन सुरु हुने सम्भावना देखिन्छ, अब तपाईँको क्षेत्रमा शिवसताक्षी नगरपालिकाकै सबैभन्दा धेरै सन्थाल बस्तीहरू बसेको बसोबास पनि छ, तिनीहरू अहिले पनि गरिबीको रेखा मुनि छन्, तिनीहरूको जीवनस्तर माथि उठाउनका लागि चाहिँ के कस्तो योजना बनाउनु भएको छ?
हाम्रो शिवसताक्षीमा सबैभन्दा धेरै सन्थाल जातिहरूका मान्छेहरू हुनुहुन्छ, उहाँहरूको जीवन स्तर बढाउनका लागि उहाँहरूलाई हामीहरूले शिक्षा के शिक्षा भन्नुहुन्छ भने वाडाले चाहिँ तपाईँहरूको अब हामीहरूले गरेर जहिले उहाँहरू अर्काका घरमा काम गरेर मात्रै उहाँहरूको जग्गा जमिन छ भने पनि उहाँहरूले के सोचिराख्नु भएको छ भने अहिले अर्काकामा काम गरेर ल्याएर गरियो भने मात्रै हुन्छ, यो आफ्नो गरेर त केही हुँदैन भन्ने उहाँहरूको भावना छ। त्यसलाई चाहिँ चिर्दै हामीहरूले सबैभन्दा धेरै सन्थाल जाति दाजुभाइ दिदीबहिनी आमाहरूसँग उहाँहरूलाई चाहिँ तालिमहरू हेर्नु है, उहाँहरूलाई जनचेतनाका तालिमहरू हामीहरूले दिइरहेका छौँ।
जनचेतना भन्दा पनि सिपमूलक तालिम दिनु पर्यो क्या गुरु?
सिपमूलक तालिमहरू पनि हामीहरूले जति सिपमूलक तालिम राख्यौँ ती सिपमूलक तालिममा अधिकांश हामीहरूले सन्थाल जातिहरूकै आमा बुवा दिदीबहिनीहरूलाई हामीले समावेश गरेका छौँ।
अब भास्कर सर, अन्त्यमा चालु आर्थिक वर्षमा तपाईँले प्राप्त गरेको सिलिङ बजेटको अवस्था कहाँ पुग्यो, होइन? निर्माण कार्य अथवा त्यसको प्रगतिको अवस्था के छ, र अब ठुला योजनाहरू जस्तै प्रदेश र सङ्घका योजनाहरूको अवस्था चाहिँ चालु आर्थिक वर्षमा कहाँ पुगे, अन्त्यमा बताइदिनुहोस् न।
हुन्छ, हाम्रो सिलिङ बजेट 60 लाख हो। 60 लाखमा अहिले 30% अहिलेसम्ममा हामीहरूले 30% काम सम्पन्न भयो, 60 लाखको काममा 30% काम सम्पन्न भएर भुक्तानी लिइसक्नुभयो। अब रहेको तपाईँको 70% काम आदि कतिपय कामहरू सम्झौता भएका छन् ती कामहरू सम्झौता भएपछि समाप्त हुन्छन्, पोहोर पनि हामीहरूले सम्पूर्ण हामीहरूको रहेको 60 लाखको काम हामीले सम्पूर्ण कुनै पनि सिलिङ बजेटहरू हाम्रो फिर्ता गएनन् हामीहरूले सम्पन्न गऱ्यौँ। र हामीहरूले यसपालि चाहिँ केन्द्रबाट हामीहरूले पैसा हामीहरूले यहाँको योजनाहरूमा मागेको भौतिक मन्त्रालयमा, ऊर्जा मन्त्रालयमा, तपाईँको खेलकुद मन्त्रालयमा, यिनै यिनै मन्त्रालयमा गएर अनि हामीले शिक्षा मन्त्रालयमा मैले हजुरलाई जानकारी गराएँ, शिक्षा मन्त्रालयमा मिमी गऱ्यौँ भने र हामी माननीय ज्यू सांसदसँग पनि संसद भवनमा गरे पनि उहाँसँग कुनै उहाँ यहाँका जनताहरूका गुनासा यस्ता यस्ता छन् है भनेर हामीहरूले उहाँ समावेश गऱ्यौँ। हामीहरूले यसपालिका केन्द्रका योजनाहरू टङ रोड, रिङ रोड र यो भोटे पुलमा भनेर हामीले भनिरहेको छौँ। त्यो भोटे पुल शिवसेनासी तिनको पूर्व भागमा पर्छ, यो धेरै पुरानो पुल हो, यो पञ्चायती कालदेखि नै बनिएको पुल रहेछ त्यहाँ। त्यो पुलको लागि माननीय ज्यूसँग जोरदार माग गरेको छौँ, उहाँले हामीहरूलाई विश्वस्त गराउनु भएको छ टङ रोड चाहिँ यसपालि पुरा हुन्छ, हामी गर्छौँ। र हामीहरूले तिन नम्बरमा आएका यो एक पाराबारी बजारको भित्री भागमा इन्टरलक र ढलको
कामहरूमा बजेटको सम्भावना छ,
हुन्छ सर। सँगै कमल खोलासँग पनि हामीहरूले बजेटको सम्भावना गराएर योजना माग्यौँ।
हस्, अत्यन्त व्यस्तताको बावजुद पनि समय प्रदान गर्नुभयो र वडा नम्बर 3 का पछिल्ला गतिविधिका बारेमा जानकारी संक्षिप्तमा जानकारी दिनुभयो, समय प्रदान गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दछु सरलाई।
हजुर हजुर, धेरै धेरै धन्यवाद। यहाँका योजनाहरू के छन् भनेर हजुरले यहाँका जनताहरूलाई कसो गर्दैछ भनेर बुझाइदिनु भएकोमा हजुरको टेलिभिजनलाई र हजुरलाई पनि मेरो तर्फबाट पनि हृदयदेखि धन्यवाद
हजुर। हस् त, उहाँ हुनुहुन्थ्यो शिवसताक्षी नगरपालिका वडा नम्बर 3 का वडा अध्यक्ष भास्कर नेउपानी, शिवसताक्षी खबरमा कुराकानी गर्दै। हस् त, आजलाई शिवसताक्षी खबर यति नै। हामी अर्को कार्यक्रममा फरक व्यक्तित्वसँगको कुराकानी लिएर पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि म कार्यक्रम प्रस्तुता पुष्प बराल बिदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।